यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। विकासको लहर आउने गरी ठोस योजना ल्याउन मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काठमाडौँ उपत्यकामा डेंगी नियन्त्रणका लागि सहकार्य गर्न स्थानीय तहका जनप्रतिनिधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह। विपद प्रभावितका लागि अस्थायी आवास बनाउन उपलब्ध गराइने अनुदान मापदण्ड 2081 अन्तिम चरणमा पुगेको गृहमन्त्री रमेश लेखकद्वारा संसदमा जानकारी। र गाजामा युद्ध विराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा वार्ता शुरू।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सर चल्ने वाइफाई, हर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडी नीति, CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी 3 महिनाभित्र विकासको लहर आउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको 100 दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले विकास खर्च 100% गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने धारणा राख्नुभयो। प्रधानमन्त्री ओलीले अबका 3 महिनामा इतिहासका विगतमा भन्दा बढ़ी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावट रहित खाद्य आपूर्तिको व्यवस्था, उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देश गर्नुभयो। प्रधानमन्त्री ओलीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढ़ीमा 3 दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यात भन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृ शिशु स्वास्थ्यमा सुनौला 1000 दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आमदानीको बाटो बढ़ाउन सम्बन्धित मन्त्री र सचिवको ध्यान आकर्षण गराउनुभयो। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर प्रसाद गैरे र संसदीय सुनवाई समितिको सभापतिमा ईश्वरी देवी न्यौपाने निर्वाचित हुनुभएको छ। समितिको सभापति पदका लागि आज भएको निर्वाचनमा नेकपा एमालेका सांसद गैरे र नेपाली कंग्रेसका सांसद न्यौपानेको एकल उम्मेद्वारी परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो। यसैबीच सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। शपथ ग्रहणपछि संचारकर्मीसँगको कुराकानीमा उहाँहरूले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 टेबल भएको छ। राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक टेबल गर्नुभएको हो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन 2081 पेश गर्नु भयो। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले विपद प्रभावित घर परिवारका लागि तयार गरेको अस्थायी आवास अनुदान मापदण्ड 2081 स्वीकृत हुने चरणमा रहेको जानकारी गराउनुभयो। बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री लेखकले विपदबाट घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद प्रभावित व्यक्तिहरूका लागि र विपद प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड 2081 तयार गरी सबै प्रक्रिया पूरा भइसकेको बताउनुभयो। उहाँले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीड़ित पहिचान भएका 85,690 लाभग्राही मध्ये 9,584 लाभग्राहीका लागि जिल्ला विपद व्यवस्थापन समितिबाट 23,96,00,000 रूपियाँ निकासा भएको मध्ये बझाङका 1,255 जना लाभग्राहीले 3,13,75,000 रूपियाँ दोस्रो किस्ता समेत बुझिसकेको जानकारी गराउनुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि बजेट पर्याप्त नभएका कारण काम गर्न समस्या भइरहेको बताउनुभयो। बैठकमा सांसदहरूले गर्नुभएको प्रश्नको जवाफमा मन्त्री पाण्डेले मन्त्रालयले संविधान 16 योजना संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानूनहरू क्षेत्रगत नीति नेपालको राष्ट्रिय पर्यटक रणनीति गुरू योजनाको आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार र पहिचान लगायत पर्यटन प्रवर्धनका कार्यक्रमहरू निरन्तर कार्यान्वयन गर्दै आएको बताउनुभयो। यस वर्ष 16,00,000 पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिएको पनि उहाँले जानकारी गराउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरूमा अन्तर मन्त्रालयसँग सम्बन्धित समस्याका कारण आयोजना समयमा सम्पन्न नहुने लागत बढ़ने र अपेक्षाकृत रूपमा काम हुन नसक्ने जस्ता समस्या रहेको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा मन्त्री खड्काले महाकाली सिंचाई आयोजनाको काम अगाडि बढ़ाउन जग्गा प्राप्ति र वनको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 2 गते आइतबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि आज छलफल भएको छ। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना र प्रविधिको उच्च पहुँच वृद्धिसँगै भ्रष्टाचारको शैली फेरिएकाले सूचना क्रान्ति अनुरूप भ्रष्टाचार निवारण गर्नुपर्नेमा जोड़ दिनुभयो। भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा कानून मात्र बनाएर नहुने बताउनुहुँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचार सम्बन्धी सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि पनि आवश्यक भयो बताउनुभयो। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पछिल्लो समय भ्रष्टाचारको शैली बदलिएकाले त्यसलाई सम्बोधन गर्न ऐन संशोधन आवश्यक रहेको बताउनुभयो। प्रमुख राईले सार्वजनिक सम्पत्ति अपचलन गर्ने राष्ट्र सेवक कर्मचारी मात्र नभई घुस लिने र दिने दुवैलाई कानूनी दायरामा ल्याउनु पर्ने विषयलाई पनि यो ऐनले समेटेको जानकारी गराउनुभयो। उत्तर पुस्तिका तलमाथि गर्ने गराउने विषयमा अत्यधिक उजुरी पर्ने गरेको तर आवश्यक कानूनको अभावमा कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन नसकिएको जानकारी गराउनुहुँदै अख्तियार प्रमुख राईले अब संशोधन हुने ऐनले त्यसलाई समेत भ्रष्टाचारको मुद्दा लगाउन सकिने व्यवस्था गरिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आज सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश जनवर्गीय संगठन मोर्चा सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बीच संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेंगी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। काठमाडौँ भक्तपुर र ललितपुरमा डेंगी संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रूप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले आज स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा मन्त्री पौडेलले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको र स्थानीय तहसँग मिलेर डेंगी नियन्त्रण गर्न सकिने बताउनुभयो। साउनदेखि फैलिएको डेंगी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरूको भनाई उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताउनुभयो। उहाँले सरसफाईको कमीका कारण संक्रमण फैलिने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सरसफाई अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्र रमण सिंहले हाल मन्त्रालयले डेंगी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेकाले उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न आग्रह गर्नुभयो। छलफलमा काठमाडौँ भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्नो तर्फबाट भएका प्रयासहरूको जानकारी गराउनुहुँदै डेंगी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको 132 केबी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। ढल्केबर लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी 132 केबी सब स्टेशन निर्माण गरी हिजोदेखि सञ्चालनमा ल्याइएको हो। धनुषार महोत्तरीको विद्युत आपूर्ति प्रणाली सुधार, बढ़दो विद्युत माग व्यवस्थापन र विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको करिब 1 अर्ब 13 करोड़ रूपियाँ लगानीमा आयोजना निर्माण गरिएको हो। डबल सर्किट प्रसारण लाइनको लम्बाई 23 किलोमिटर रहेको छ। प्रसारण लाइनका लागि 91 टावर निर्माण गरिएका छन्। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कंग्रेस र नेकपा एमाले बीचको गठबन्धनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन बनेको र गठबन्धनमा सानातिना कुरा आउँदैमा निराश हुनुपर्ने आवश्यकता नभएको प्रश्न पार्नुभयो। उहाँले पार्टी सभापति र प्रधानमन्त्री बीच छलफल चलिरहेकाले 1 हप्ताभित्र कोशी प्रदेश सरकारमा नेपाली कंग्रेस सहभागी हुने बताउनुभयो। एक अर्को प्रश्नमा उहाँले नेपाली कंग्रेसको 15 महाधिवेशन समयमै हुनुपर्ने बताउनुभयो। काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको 78 स्वतन्त्रता दिवस मनाइएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियो। दूतावासले नेपालका 5 प्रदेशका 21 शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। सिन्धुलीमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। सिन्धुलीको 3 कन्याबाट सदरमुकामतर्फ जाँदै गरेको जीप कमलामाई नगरपालिका 2 चियाबारीमा दुर्घटना हुँदा 2 जनाको मृत्यु हुनका साथै 13 जना घाइते भएको प्रहरी उपरीक्षक गोविन्द काफले जानकारी दिनुभयो। घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेजिङ प्लस 30 को राष्ट्रिय प्रमाणीकरण कार्यशाला समानान्तर सत्र र राष्ट्रिय महिला सम्मेलन भोलि ललितपुरमा आयोजना हुँदैछ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना हुने कार्यक्रममा सन् 1995 चीनको राजधानी बेजिङमा आयोजित राष्ट्रसंघीय 4 विश्व महिला सम्मेलनले पारित गरेका 12 सरोकार र सवालमा समीक्षा गरिनेछ। राष्ट्रिय सम्मेलनबाट पारित भएको घोषणापत्रलाई नेपाल सरकारका सबै तह निकाय र क्षेत्रमा पैरवी गर्न दस्तावेजको रूपमा उपयोग गर्न सकिने आयोजक संस्था बियोन्ड बेजिङ समिति बीबीसीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। राष्ट्रिय महिला सम्मेलनमा देशभरिबाट 300 भन्दा धेरै महिलाको सहभागिता रहने र 14 विषयमा समूहगत छलफल गरी काठमाडौँ घोषणापत्र जारी गर्ने बताइएको छ। पछिल्लो समय सिन्धुलीका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। किवी खेतीबाट राम्रो आमदानी हुनुका साथै त्यसमा रोग किराको प्रकोप समेत कम हुने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढ़दै गएको हो। सिन्धुलीबाट संवाददाता कमल सरला सुनुवारको रिपोर्ट।
किवी खेती गर्न थालेको करिब करिब मैले चाहिँ 10 वर्ष हारिहारी भयो। 71 सालबाट सुरु गरेको हो। 100 बोटबाट सुरु गरेको अहिले हामीसँग लगभग 1500 बोट जति होला। 60-70 रोपनीको रेसियोमा हामीले किवी गरेका छौं र यसको उत्पादन सरदर हाम्रो 100 क्विन्टल भन्दा माथि वार्षिक हुन थालेको छ।
सिन्धुलीको फिकल गाउँपालिका 1 नागदहका दीपक काफ्रेले 2071 सालमा 100 बोट किवीबाट किवी खेती सुरु गर्नु भएको थियो। किवी खेतीबाट उहाँले वार्षिक 30-35 लाख आमदानी लिँदै आउनु भएको छ। सिन्धुलीको फिकल गाउँपालिका किवी पकेट क्षेत्र पनि हो।
15-20 लाख त फलकै उत्पादन बोट बिरुवा सबै गर्दाखेरि हामीले लगभग 30-35 को रेसियोमा चाहिँ कारोबार हुन्छ।
त्यस्तै गोलन्जर गाउँपालिका 5 हेर्दिङका डम्बर बस्नेतले पनि व्यावसायिक रूपमै किवी खेती शुरू गर्नु भएको छ। अन्य खेतीमा भन्दा किवी खेतीमा रोग किराको प्रकोप कम लाग्ने र किवी खेती गर्न त्यति झन्झटिलो नभएपछि उहाँ किवी खेतीतर्फ आकर्षित हुनु भएको हो।
आफ्नो घरमै यस्तो गरेर राख्न पनि सकिने रहेछ। 100 रुपियाँ किलो भयो भने त वार्षिक आमदानी राम्रै हुन्छ। अरू बाली जस्तो मेहनत पनि परेन, त्यो आयु पनि लामो।
कृषि विकास कार्यालय सिन्धुलीले पनि किसानलाई किवी खेतीमा आकर्षित र उत्साहित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुहुन्छ। कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमा देवी श्रेष्ठ।
बिरुवा पनि केही चाहिँ हामी बाँड्छौँ। हामीसँग फलफुल प्रवर्धन कार्यक्रम भनेर हुन्छ। त्यसमा डिमाण्ड अनुसार अब केको चाहिँ धेरै माग आउँछ र किवीको लागि चाहिँ स्पेसल्ली थाक्रा महत्वपूर्ण छ। थाक्रा व्यवस्थापन भनेरै कार्यक्रम राखिएको छ। थाक्रा व्यवस्थापनमा चाहिँ युवाहरूलाई प्लस गर्न चाहने मान्छेहरूलाई थाक्राको लागि चाहिँ इस्टिमेट गरेको हुन्छ इन्जिनियरले के कति खर्च लाग्छ भनेर। त्यो खर्चको आधारमा आधी पैसा साझेदारको आधी पैसा चाहिँ कार्यालयले व्यवस्था गरेर यसरी चाहिँ किसानहरूलाई प्रोत्साहन गर्ने चाहिँ गरेको छ।
सुनकोशी गाउँपालिकाको महाबाला क्षेत्र, फिकल गाउँपालिका, गोलन्जुर गाउँपालिका र तिनपाटन गाउँपालिकामा विशेष गरेर व्यावसायिक रूपमा किवी खेती गरिँदै आएको छ। अहिले किवी सिन्धुलीको बर्दिवास, जनकपुर र काठमाडौँमा बिक्री वितरण हुँदै आइरहेको छ। कमल सरला सुनवार, रेडियो नेपाल सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। गाजामा युद्धविराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा नयाँ चरणको वार्ता शुरू भएको छ। युद्धविराम वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका अधिकारीहरूको सहभागिता रहेको र हमासको प्रत्यक्ष सहभागिताका विषयमा प्रश्न नभएको रोइटर्सले जनाएको छ। यसैबीच गत अक्टोबर 7 इजरायल र प्यालेस्टाइन बीच शुरू भएको युद्धका क्रममा इजरायली आक्रमणबाट गाजा क्षेत्रमा अहिलेसम्म 40,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। दक्षिणी गाजा क्षेत्रको खान युनिस क्षेत्रमा इजरायलले आक्रमण जारी राखेको समाचारमा जनाइएको छ। भारतको 78 स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ। झण्डोत्तोलनपछि भएको आफ्नो मन्तव्यका क्रममा मोदीले देशका सैनिक, किसान र युवाहरूप्रति सम्मान व्यक्त गर्नुभयो। स्वतन्त्रता प्रेमीहरूले आज हरेक भारतीयलाई स्वतन्त्रताको सास फेर्ने सुअवसर दिएको बताउँदै मोदीले महिलाको सुरक्षाको मुद्दामा सरकार दृढ़ रहेको बताउनुभयो। उहाँले महिला हिंसाका घटनालाई सरकारले गम्भीरताका साथ लिने र पीड़कलाई कार्यवाही गरिने बताउनुभयो। अहिले बलात्कार र हत्या प्रकरणको विरोधमा भारतका चिकित्सकहरू विरोध प्रदर्शनमा रहेका छन्।
विश्व ब्याङ्कले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता बढ़ाउने भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहिबार भएको भर्चुअल बैठकमा विश्व ब्याङ्कका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले नेपाललाई बजेटरी सहायता बढ़ाइने तयारी रहेको बताउनुभयो। उपाध्यक्ष रेजरले त्यसका लागि नेपालका तर्फबाट लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो। भर्चुअल बैठकमा अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ़ने गरी काम गर्न नेपाल सरकार तयार रहेको पनि त्यस अवसरमा बताउनुभयो। विश्व ब्याङ्कबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई 205 मिलियन अमेरिकी डलर अर्थात करिब 28 अर्ब बराबर नेपाली रूपैयाँ प्राप्त भएको थियो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक 3,000 बिन्दु भन्दा माथि पुगेको छ। बिहिबार शेयर बजार 43.05 अंकले बढ़ेर 3,000.81 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम समेत बढ़ेर झण्डै 30 अर्ब बराबरको कारोबार भएको छ। बिहिबार बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत लगानी, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नाडा अटो सो प्रदर्शनी भदौ 11 गतेदेखि 16 गतेसम्म काठमाण्डुमा आयोजना गरिने भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएशनको आयोजनामा काठमाण्डुको भिरकुटी मण्डपमा आयोजना हुने नाडा अटो सोमा 4 पांग्रे तथा 2 पांग्रे ब्राण्डका साथै व्यावसायिक सवारी साधन ब्राण्डहरू प्रदर्शनमा राखिनेछन्। प्रदर्शनीले आर्थिक गतिविधिलाई बढ़ावा दिने र अटोमोबाइल व्यवसायीको मनोबललाई उचाल्ने विश्वास लिएको आयोजक नेपाल अटोमोबाइल्स एसोसिएशनले जनाएको छ।
उहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ बीच बिहिबार दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ। मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटका विषयमा दुई पक्षबीच राखेपमा प्रारम्भिक छलफल भयो। सदस्य सचिव घिसिङले मैदानको स्तरोन्नतिका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोर दिनुभयो। रंगशालाको विषयमा राखेपले बिहिबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ। अध्यक्ष नेवाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तर वृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साप U20 च्याम्पियनशीपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी कुशल देवालले गर्ने भएका छन्। गत वर्ष नेपालमै भएको साप U19 कप्तानी गोलरक्षक जियारत शेखले गरेका थिए। कुशलले उक्त प्रतियोगितामा शेखको कप्तानीमा खेलेका थिए। साफ U20 खेल्ने टोलीमा जियारतले पनि निरन्तरता पाएका छन्। यद्यपि यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी कुशललाई नै दिएका छन्। उनीसँग ललितपुर सिटी AFCबाट नेपाल सुपर लिग NSL खेलेको अनुभव पनि छ। कप्तान कुशलले साफ U20 च्याम्पियनशीप जित्ने मेन्टालिटी लिएर खेल्ने बताए। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंका रहेको समूह एमा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, मालदिव्स र भूटान छन्। U20 टोलीले यसपल्ट चर्च बोइज युनाइटेडसँग 3 र आर्मीसँग केही अभ्यास खेल खेलेको थियो, जसको कारण
टीमको तालमेल पनि राम्रो भएको कप्तान कुशलले बताए।
अब मौसम आगामी 24 घण्टामा देशभर साधारणतया बदलिरही सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 17.3 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस, वर्षा 23.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.1, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 13.7 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 36.4 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 7.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विकासको लहर आउने गरी ठोस योजना ल्याउन मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काठमाडौँ उपत्यकामा डेंगी नियन्त्रणका लागि सहकार्य गर्न स्थानीय तहका जनप्रतिनिधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह। विपद प्रभावितका लागि अस्थायी आवास बनाउन उपलब्ध गराइने अनुदान मापदण्ड 2081 अन्तिम चरणमा पुगेको गृहमन्त्री रमेश लेखकद्वारा संसदमा जानकारी। र गाजामा युद्ध विराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा वार्ता शुरू। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।